यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 10 वर्ष अघि आजकै दिन गएको विनाशकारी भूकम्पको सम्झनामा आज भूकम्प स्मृति दिवस मनाइँदै काठमाडौँको धरहरा परिसरमा विशेष कार्यक्रमको आयोजना। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू र युक्रेन युद्ध अन्त्यका लागि रसियाली राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ताको चाँजो पाँजो मिलाउन अमेरिकी राष्ट्रपतिका विशेष दूत मस्कोमा। समाचार अब विस्तारमा। 2072 साल वैशाख 12 गते गएको विनाशकारी गोर्खा भूकम्पको स्मरण गर्दै आज भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 10 वर्ष पहिले गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। 7.6 म्याग्निच्युडको भूकम्पले 8,979 जनाले ज्यान गुमाएका थिए। सो भूकम्पमा परि 22,309 जना घाइते भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनु पर्नेमा जोड़ दिनुभएको छ। भूकम्प स्मृति दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले गोर्खा जिल्लाको बारपाक केन्द्रबिन्दु भए 2072 साल वैशाख 12 गते गएको भूकम्प र त्यसपछिका परकम्पमा परि जीवन गुमाउनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्राकृतिक विपत्तिबाट पनि सुरक्षित नेपाल निर्माण गर्ने अभियानमा लागेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोर्खा भूकम्पको 10 स्मृति दिवसका अवसरमा धरहरा परिसरमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले सरकारले जनता आवास कार्यक्रम अन्तर्गत संरक्षित एकीकृत बस्ती निर्माण गर्न कानून निर्माण गरेर अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले गोर्खा भूकम्पमा परि पुरातात्विक र ऐतिहासिक धरहरा लगायत लाखौं संरचनाहरू भत्किएको अवस्थामा नेपालले असाधारण पुनर्निर्माणको काम सम्पन्न गरेको बताउनुभयो।
उद्धार कार्यमा, राहत कार्यमा हाम्रा सुरक्षा निकायहरू, संघ संस्थाहरू र हाम्रा जनताले गरेका प्रयास असाधारण छन्, प्रशंसनीय छन्। हाम्रा सहयोगी मित्रहरू स्मरण योग्य छन्। पुनर्निर्माणका काममा हाम्रा सहयोगी मित्र राष्ट्रहरू, संघ संस्थाहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। सरकारले निर्णय गरेर जनता आवास कार्यक्रम अगाडि बढाउने हो, त्यस्ता ठाउँहरूलाई प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना सहित अगाडि बढाउनु पर्दछ र त्यसमा कानूनी र व्यवहारिक बाधाहरू त्यसलाई पनि हामीले समाधान गर्नुपर्छ। यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्न सक्छौं।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सरकार जुनसुकै विपद जोखिम न्यूनीकरण र सामना गर्नका लागि आवश्यक कामका साथ अगाडि बढ़िरहेको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल भूकम्पको उच्च जोखिममा रहेकोले संरचनाहरू निर्माण गर्दा भवन संहिता अनिवार्य पालना गर्नुपर्नेमा जोड़ दिनुभयो।
जुनसुकै बेला पनि विपद हुन सक्छ, भूकम्प आउन सक्छ भन्ने मानसिकताका साथ तयारी गर्न जरुरी छ। सरकारका तर्फबाट हामी विपदको जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक काम गरिराखेका छौँ, तयारी गरेका छौँ र जुनसुकै पनि सम्भाव्य विपदसँग सामना गर्नका लागि हामी तयार रहनेछौँ। म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्म कुमार भूषालले विपद व्यवस्थापनका लागि प्राधिकरणले सूचना प्रविधिको प्रयोग मार्फत निरन्तर काम गरिरहेको जानकारी गराउनुभयो। गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्ताउन नहुने बताउनु भएको छ। गोर्खा भूकम्पको 10 वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ललितपुर मेट्रोपोलिटन सिटी रेजिलियन्स फेयर कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद र त्यसले पुर्याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपदबाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड़ दिनुभयो। 2072 सालको विनाशकारी भूकम्पबाट अति प्रभावित जिल्ला मध्येको एक हो दोलखा जिल्ला। भूकम्पका कारण पानीका मुहानहरू सुकेपछि आफ्नो उर्वर भूमि छाडेर बसाई सर्न बाध्य बनेका दोलखाका कतिपय गाउँका स्थानीय पानीको व्यवस्थापन भएसँगै गाउँ फर्कन चाहन्छन्। दोलखाबाट चिरञ्जीवी मास्कीले तयार पारेको यो रिपोर्ट।
दोलाखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खहरीमा रहेको कृषि गाउँ विगतमा सुन्तला खेतीका लागि जिल्लामा प्रख्यात थियो। 2072 सालको भूकम्पपछि भने कृषि गाउँ खण्डहर बनेको छ। भूकम्प लगतै गाउँको नजिक रहेको देवीथान पदेरो र जमुने खोल्चामा रहेको दुईवटा पानीको मुहान सुकेपछि कृषिका झण्डै 10 घर दूरी अन्यन्त्र सर्न बाध्य भएपछि गाउँ खण्डहर बनेको स्थानीय ज्येष्ठ नागरिक कृष्ण बहादुर तामाङ बताउनुहुन्छ।
बाध्य भएर अब हामीलाई सबै कुरो ठिक छ, दाउरा पनि एक भारी ल्याउँला, दुई दिन तिन दिन बालौँला, पानी अहिले एक भारी बिहान ल्याए नि बेलुका छैन, त्यो पानी गएर साध्य हुँदैन, सबभन्दा हिरा फलोस् मोती फलोस् अनि पानी नहोस् त्यो ठाउँमा मान्छे जान हो।
कृषिका स्थानीय अहिले वडा नम्बर 8 खहरेकै लुङ्गाटा र खरे खोला तथा चंखु मार्बुको बरूमा स्थानान्तरण भएका छन्। कोही कोही भने जिरी काठमाडौँ र विदेश समेत गएको स्थानीय बताउँछन्। सरकारले पानीको व्यवस्था गरेर आफ्नै थातथलो फर्कने वातावरण बनाउँछ कि भनेर 10 वर्षसम्म पर्खदा पनि कुनै वास्ता नगरेको स्थानीय गोकर्ण तामाङको गुनासो छ। भूकम्पपछि बसाइसरी आएको लुङ्गटा र खहरे खोलामा पनि पहिरोको जोखिम रहेको र जमिन पनि धेरै नभएकाले जेसुकै होस् भनेर कृषिमै फर्कने तयारी गरिरहेको स्थानीय गोकर्ण तामाङ बताउनुहुन्छ।
राज्यले पानी दिएन, नदिए पनि हामी बसी हेरौँ, बसी नदिन्छ कि भन्ने आशा, हिउँको लागि अब दिनै भने त के लाग्छ र तलै झर्नुपर्छ। हामी असारबाट यो सुन्तला खेतीहरू गरेका छौँ, अब हाम्रो त पेसा यहीँ हो नि त, बाबुबाजे सम्पत्ति हिँडिरहे भएको कारणले गर्दाखेरि हामीलाई धेरै दुःख भयो।
कृषकको अर्का ज्येष्ठ नागरिक 84 वर्षीय मुगी किसिङ भूकम्प अघि असाध्य उर्वर कृषि गाउँ छोड्नु पर्दा आफूहरूलाई पीड़ा हुने गरेको बताउनुहुन्छ। भूकम्पपछि पानीको मुहान सुकेर बाध्य भई गाउँ छोड्नु परेको र अहिले दैनिक गुजारा गर्ने मुस्किल भएको उहाँको गुनासो छ। भूकम्पका कारण पानीको मुहान सुकेपछि उब्जनीको समस्याले स्थानान्तरण भएकाहरू पनि काठमाडौँ र विदेशमा मजदूरी गर्न जान बाध्य भएको र सरकारले कृषिमा पानीको व्यवस्था गरिदिए आफूहरू कृषिमै सुन्तला खेती शुरू गरेर घर बनाउने तयारीमा रहेको स्थानीयको भनाइ छ। गोर्खा भूकम्पको 10 वर्ष पुग्दा समेत दोलखाको कृषि जस्तै भूकम्पले क्षति पुर्याएका अन्य गाउँका स्थानीयहरूको समेत समस्या समाधानमा तीनै तहका सरकारको ध्यान पुग्नु जरुरी छ। दोलखाबाट चिरञ्जीवी मास्केको सहयोगमा तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
भूकम्प सम्बन्धी यो रिपोर्टपछि अब अर्को विषय। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू भएको छ। प्रतिनिधि सभाको 6ठौं र राष्ट्रिय सभाको 18औं अधिवेशन आजबाट शुरू भएको हो। दुवै सभाको छुट्टा छुट्टै बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यौरा पढेर सुनाउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संसदको यो अधिवेशन कानून निर्माण, जनताका आकांक्षा सम्बोधन लगायतका विषयमा प्रभावकारी बन्ने बताउनुभयो। कानून निर्माणमा ढिलाइ हुँदा नागरिकमा असन्तुष्टि देखिएको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले यस अधिवेशनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम, बजेट तथा अन्य विधेयकहरू मार्फत जनतामा देखिएको निराशाको निराकरण गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सभाले पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक वैशाख 14 गते दिउँसो सभा 1 बजे बस्ने तय भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज विश्व औलो विरूद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा विश्व स्वास्थ्य संगठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढंगले अघि बढ़न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकायलाई आह्वान गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनु भएको छ। थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग उहाँले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उहाँले सभापति कुनै पनि राजनैतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको प्रश्न पार्नुभयो। मुस्ताङमा विदेशी पर्यटकको आवागमन उत्साहजनक देखिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसुमका कार्यालयका तथ्याङ्क अनुसार विक्रम सम्म 2080 को तुलनामा 2081 सालमा त्यहाँ पुग्ने विदेशी पर्यटक करिब 50% बढ़ेका छन्। पछिल्लो केही दिन यता तराई मधेसका जिल्लाहरूमा चर्को घामसँगै गर्मी बढ़ेका कारण जनजीवन प्रभावित बनेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झा।
दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित हुन थालेका स्थानीय वासीहरूले बताएका छन्। चर्को घाम र गर्मीका कारणले खुल्ला आकाश मुनि काम गर्ने श्रमिक वर्गहरू बढी प्रभावित हुन थालेका छन्। धनुषाका संचार कर्मी धर्मेन्द्र झा।
चर्को घाम र तातो हावाले गर्दाखेरि जनकपुरको जनजीवन निकै प्रभावित छन्। खास गरेर सर्वसाधारण नागरिकलाई हिडुल गर्न अप्ठ्यारा परिरहेको छ भनेदेखि अहिले निजी विद्यालयहरू सञ्चालन भएका छन् र बाल बालिका त्यतिकै प्रभावित छन् भनेदेखि दैनिक गुजारा गरेर खाने सर्वसाधारण जनतालाई गर्मीले निकै हैरानी भएको छ।
चर्को घाम र गर्मीले विभिन्न रोगबाट प्रभावित भएर अस्पतालहरूमा उपचारका लागि आउनेको संख्यामा वृद्धि भएको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह।
गर्मीमा सबैभन्दा बढी हाम्रो शरीरमा सुखापन हुन्छ। सुखापनले गर्दाखेरि पानीको मात्रा शरीरमा कम भएर पिसाब कम हुने किडनीमाथि असर पर्ने सम्भावना बढी हुन्छ। गर्मी महिनामै डिसेन्ट्री जन्डिस टाइफाइड जस्ता रोगहरू पनि धेरै फैलिन्छ। पानी दूषित हुन जान्छ त्यसले गर्दाखेरि रोगहरू पनि फैलिने सम्भावना रहन्छ।
चर्को घाम तथा गर्मीका कारणले हुने असर र त्यसबाट जोगिने विषयमा पुनः डाक्टर सिंह।
कहीँ जाँदाखेरि घरबाट निस्किँदाखेरि पानी आफ्नै घरको बोक्ने छाताको प्रयोग गर्नुपर्छ। धेरै थाकेको छ गर्मी प्रचण्ड भएको छ भने नजिकको रुखको छहारीमा भुट लागेर केही बेर आराम गर्नुपर्छ। झोरिलो पदार्थहरू धेरै खानुपर्छ। सकेसम्म कालो लुगाहरू नलगाउने बाक्लो लुगाहरू नलगाउने बच्चाहरूलाई पनि धेरै लुगाले नै ढाके भने रोग लाग्दैन भन्ने टोपीहरू लगाइदिन्छौ लुगा मोटो लगाइदिन्छौ त्यसले गर्दा झन् गाह्रो हुन्छ।
अत्यावश्यक काम बाहेक चर्को घाम र गर्मीमा घर बाहिर जान नहुने जानै परे सजगता अपनाउन जरुरी रहेको छ। अजय कुमार झा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल जनकपुर धाम।
काठमाडौँ उपत्यकाको तापक्रम पनि निरन्तर बढ़िरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आइतबारदेखि तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज उपत्यकाको तापक्रम 31 डिग्रीदेखि 34 डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। आज दिउँसो कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ मस्को पुग्नु भएको छ। युक्रेन युद्ध अन्त्यका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाले वार्ता गर्ने तयारी भइरहेका बेला राष्ट्रपति ट्रम्पका विशेष दूत मस्को पुग्नु भएको हो। रसियाली विदेश मन्त्री सर्गेई लाभारोभले पनि युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग छलफल गर्न आफूहरू तयार रहेको बताउनुभयो। यसैबीच युक्रेनी राजधानी कीवका मेयरले रसियासँग शान्ति सम्झौता गर्न युक्रेनी भूभाग दिनुपरे पनि तयार हुनुपर्ने सुझाव दिनुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एक पटक फेरि। दश वर्ष अघि आजकी दिन गएको विनाशकारी भूकम्पको सम्झनामा आज भूकम्प स्मृति दिवस मनाइँदै काठमाडौँको धरहरा परिसरमा विशेष कार्यक्रमको आयोजना। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू र युक्रेन युद्ध अन्त्यका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको चाँजो पाँजो मिलाउन अमेरिकी राष्ट्रपतिका विशेष दूत मस्कोमा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।